ناظرین محمد و آل محمد پر درود و سلام کے ساتھ پروگرام زاویہ نگاہ میں آپ کا خیر مقدم کرتے ہیں اور مولائے کائنات حضرت علی ابن ابی طالب علیہ السلام کے ایام شہادت کی مناسبت سے آپ سب کی خدمت میں دلی تعزیت پیش کرتے ہیں۔ پروگرام زاویہ نگاہ میں جیسا کہ آپ کے علم ہے کہ گزشتہ ہفتے کے بعض اہم اور چیدہ چیدہ واقعات کا ہم جائزہ لیتے ہیں، ان پر تفصیلی روشنی ڈالتے ہیں، اور اس مقصد کے لیے حسب معمول آج بھی ہم نے اپنے اسٹوڈیو میں بھی ایک معزز مہمان کو دعوت دی ہے، اور اگر رابطہ ہو سکا تو پاکستان سے بھی ہم ایک معزز مہمان کو شریک گفتگو کریں گے۔ لیکن آئیے پہلے آج کے موضوعات پر ایک نظر ڈالتے ہیں۔ جی ناظرین، موضوعات آپ نے ملاحظہ فرمائے، جیسا کہ آپ کے علم ہے کہ غزہ ایک انسانی المیے سے دوچار ہے، اور اس وقت بھی جس وقت میں آپ سے گفتگو کر رہا ہوں غزہ کے معصوم اور بے گناہ اور نہتے شہری اور روزہ دار مسلمان صہیونی جنگی طیاروں اور توپ خانے کی گولہ باری اور بمباری کا نشانہ بن رہے ہیں، اور پوری عالمی برادری، اسلامی ممالک، عرب ممالک اور وہ بین الاقوامی ادارے جو انسانی حقوق کا دم بھرتے نہیں تھکتے خاموش تماشائی بنے بیٹھے ہیں، اور یا بہت معمولی قسم کے اقدامات ان کی طرف سے دیکھنے میں آ رہے ہیں۔ صہیونی جا رہے ہیں مسلسل اپنی بمباریوں کا نشانہ بنا رہے ہیں، شہید ہونے والوں میں زیادہ تعداد نہتے اور بے گناہ معصوم بچوں کی ہے۔ رہبر انقلاب اسلامی نے اپنے خطاب میں غزہ کے المیہ کو اسلامی ملکوں کی غفلت کا نتیجہ قرار دیا ہے۔ جی ہاں، ملاحظہ کیجیے اس سلسلے میں ہمارا یہ تبصرہ۔
رہبر انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنہ ای نے غزہ کی افسوسناک صورتحال اور واقعات نیز فلسطینی عوام، خاص طور سے عورتوں اور بچوں کے ہونے والے بہیمانہ قتل عام کی طرف اشارہ کرتے ہوئے تاکید کے ساتھ فرمایا ہے کہ غاصب صہیونی حکومت عالم اسلام کی غفلت سے فائدہ اٹھا کر ہی وحشیانہ جرائم کا ارتکاب کر رہی ہے۔ آپ نے فرمایا کہ غاصب صہیونیوں کے ہاتھوں غزہ کے عوام کا قتل عام اسلامی حکومتوں اور قوموں کے لیے اس بات کا درس ہونا چاہیے کہ وہ اختلافات سے دوری اختیار کرتے ہوئے آپس میں متحد ہو جائیں۔ فلسطین کی مرکزیت کے ساتھ عالم اسلام اس وقت تاریخ کے ایک ایسے مرحلے میں داخل ہو گیا ہے جہاں سے عبور کرنا عالم اسلام کے اتحاد و ہوشیاری کی صورت میں ہی ممکن ہے۔ صہیونی حکومت امریکہ اور مغربی ملکوں نے اپنی پوری کوشش کی ہے کہ مسلمانوں کے اتحاد کو پارا پارا کیا جائے تاکہ صہیونی حکومت کے تحفظ کو یقینی بنایا جائے۔ درحقیقت مسلمانوں کے حقیقی دشمن کا اصل مقصد ایک جانب فلسطین میں قومی اور تاریخی تشخص کو مٹانا اور دوسری جانب عالم اسلام کے مسائل حل کرنے میں اسلامی ملکوں کی ناتوانی کو ظاہر کرنا ہے، اور ان دونوں سازشوں کا مقابلہ کرنے کے لیے مسلمان قوموں میں آگہی پیدا کرنے کی اشد ضرورت ہے۔ تاہم بعض اسلامی ممالک اس حوالے سے لاپرواہی برت رہے ہیں۔ اسی بنا پر قائد انقلاب اسلامی نے اس بات پر تاکید فرمائی ہے کہ قوموں کو چاہیے کہ مکمل ہوشیاری کے ساتھ ان محرکات پر نظر رکھیں اور اس بات کو سمجھ لیں کہ دشمن مسلمانوں کی عزت اور آزادی کا خاتمہ کرنے کے لیے اپنی کسی بھی کوشش سے دریغ نہیں کرتا، خواہ اسے اپنے اس شرمناک منصوبے کو عملی جامہ پہنانے کے لیے غاصب صہیونیوں کے ہاتھوں غزہ کے مظلوم اور نہتے مسلمانوں کا قتل عام ہی کیوں نہ کروانا پڑے۔ بہرحال غزہ کی افسوسناک صورتحال کو سامنے رکھتے ہوئے عالم اسلام کے ایک بااثر ملک کی حیثیت سے ایران ملت فلسطین کے شانہ بشانہ کھڑا ہے۔ صدر مملکت ڈاکٹر حسن روحانی نے غزہ میں اسرائیلی فوج کے حملوں اور فلسطینی عوام کے قتل عام میں شدت آنے کے بعد روسی صدر ولادیمیر پوتین سے ٹیلی فون پر بات چیت کی ہے اور کہا ہے کہ غزہ کا محاصرہ اور بے گناہ بچوں اور عورتوں کا قتل عام انسانی افسوس کارروائی ہے جس کی نئی صدی کی تاریخ میں کوئی مثال نہیں ملتی۔ اس ٹیلی فونی گفتگو میں روسی صدر نے بھی غزہ کی صورتحال کو تشویشناک اور ناقابل تحمل قرار دیتے ہوئے کہا ہے کہ بااثر ممالک کو چاہیے کہ غزہ میں فوری جنگ بندی اور اس علاقے کے بے گناہ اور مظلوم عوام کی مدد اور حمایت کے لیے اپنی تمام تر کوششیں بروئے کار لائیں۔
ناظرین، غزہ کی افسوسناک صورت حال پر تفصیلی گفتگو ہم پروگرام کے آخر میں اسی پروگرام میں کریں گے، انشاءاللہ آپ ہمارا ساتھ دیتے رہیں گے پروگرام کے آخر تک۔ اب ایک اور موضوع کی طرف ہم نظر ڈال رہے ہیں۔ قطر خطے کا ایک بہت چھوٹا سا ملک ہے، لیکن اس سال یعنی رواں سال 2014 میں امریکی اسلحے کا سب سے بڑا خریدار بن گیا ہے۔ کیا وجوہات ہیں اور قطر کو ان ہتھیاروں کی اور اتنی بڑی مقدار میں کیا ضرورت پیش آئی، آیا اس کے پاس ایسے ماہرین اور ایسے فوجی موجود ہیں کہ جو ان ہتھیاروں کو استعمال کر سکتے ہیں؟ ملاحظہ کیجیے ہمارا یہ تبصرہ.
امریکی ذرائع نے قطر اور امریکہ کے مابین رواں سال کے دوران ہتھیاروں کے سب سے بڑے سمجھوتے کی خبر دی ہے. امریکی وزارت جنگ پینٹاگون نے بھی اس سمجھوتے کی تصدیق. پینٹاگون کے مطابق امریکہ اور قطر کے درمیان $11 ارب کے ہتھیاروں کا سمجھوتا طے پایا ہے, اور قطر نے جو جنگی ساز و سامان خریدا ہے ان میں پیٹریوٹ میزائل, جدید قسم کے ریڈار اور اپاچی ہیلی کاپٹر شامل ہیں. یہ سمجھوتا رواں سال میں امریکہ کے فوجی ہتھیاروں کا سب سے بڑا سمجھوتا شمار ہوتا ہے. دریاسنا امریکی وزارت جنگ نے قطر کو امریکی بوئنگ اسلحہ کمپنی کے تیار کردہ $11 ارب کے ہتھیاروں کی فروخت پر مسرت کا اظہار کرتے ہوئے اس معاملے کو امریکی اسلحہ ساز کمپنی بوئنگ کی حمایت میں ایک اچھی علامت قرار دیا ہے. قابل غور مسئلہ یہ ہے کہ 20 لاکھ کی آبادی اور 12,000 کلومیٹر رقبے پر مشتمل چھوٹے سے عرب ملک قطر کا امریکہ کے ساتھ $11 ارب کے ہتھیاروں کا سمجھوتا ایسی حالت میں طے پایا ہے کہ نہ صرف قطر میں ایک اہم امریکی فوجی اڈہ موجود ہے بلکہ اس ملک کو آج تک کسی بھی ملک کی جانب سے فوجی حملے کا خدشہ اور خطرہ نہیں ہے. اسی لیے امریکہ کے ساتھ $11 ارب کے ہتھیاروں کے معاملے پر عالمی سیاسی اور دفاعی مبصرین نے تعجب کا اظہار کیا ہے. قطر کے علاوہ سعودی عرب, متحدہ عرب امارات اور کویت سمیت خلیج فارس کے تمام ساحلی ممالک نے بھی حالیہ برسوں کے دوران $10 ارب کے ہتھیاروں کی خریداری کی ہے, جبکہ جدید ٹیکنالوجی سے ان ممالک کی عدم آگہی اور ماہر افرادی قوت کے فقدان کے باعث ان میں سے بہت سے ہتھیار ان ملکوں کے گوداموں میں یوں ہی پڑے ہوئے ہیں. مبصرین کا کہنا ہے کہ امریکہ, فرانس, برطانیہ اور جرمنی سمیت مغربی ملکوں کے ساتھ علاقے کے عرب ملکوں کے اربوں ڈالر کے معاہدے گزشتہ ایک سال کے دوران مغربی ملکوں کے سیاسی اور فوجی حکام کے علاقے کے متواتر دوروں کا نتیجہ ہے. برطانوی جریدے پالیٹکس کے مطابق ان دوروں نے ایک بار پھر یہ ثابت کر دیا ہے کہ مغرب ہتھیاروں کی فروخت کو عرب ملکوں میں انسانی حقوق کی بحالی کے مسئلے پر ترجیح دیتا ہے. بنابراین یہ کہا جا سکتا ہے کہ ان ہتھیاروں میں سے کچھ اس علاقے کے عوام کی سرکوبی میں کام آ سکتے ہیں. سیاسی مبصرین کا یہ بھی خیال ہے کہ علاقے کے عرب ممالک کی جانب سے ہتھیاروں کی خریداری مغرب کے بحران زدہ اقتصاد کو رہائی دلانے اور اسلحہ ساز کمپنیوں کو دیوالیہ ہونے سے بچانے کا ذریعہ ہے. اسی کے ساتھ اس معاملے کو بھی نظر انداز نہیں کیا جانا چاہیے کہ مغربی ممالک اس امر میں کوشاں ہیں کہ خلیج فارس کے علاقے میں بدامنی کو ہوا دینے اور خاص طور پر ایرانوفوبیا کے پروپیگنڈے کے ذریعے تیل کی خریداری میں جو ڈالر انہوں نے عربوں کو دیے ہیں وہ اپنے ہتھیاروں کی مد میں اور درواقع اپنے ہتھیاروں کو ان ملکوں میں ڈپو کر کے واپس لے لیں.
ناظرین, غزہ کے المیوں کو لے کر پوری دنیا میں مظاہرے اور احتجاجات ہو رہے ہیں. اس سلسلے میں ہندوستان میں بھی پچھلے کئی دنوں سے مختلف شہروں میں مظاہرے ہوئے ہیں اور ان کی مسلسل رپورٹیں آ رہی ہیں, لیکن حکومت ہندوستان کا رویہ اس بارے میں بہت ہی عجیب اور معنی خیز ہے. ہندوستان وہ ملک ہے جو نوابستہ تحریک کے بانی ارکان میں شامل ہے اور فلسطین کے بڑے حامیوں میں اس کا شمار ہوتا رہا ہے, لیکن غزہ کے اس المیے پر ہندوستان کی معنی خیز خاموشی کی وجوہات کیا ہیں, یہ جاننے کے لیے ہم نے ہندوستان کے سیاسی امور کے ماہر اور ممتاز صحافی جناب سورب کمار شاہی صاحب سے رابطہ کیا اور ان سے اس بارے میں ان کی رائے جاننا چاہیے. ملاحظہ فرمائیے.
دیکھیں, یہ آج سے نہیں, قریباً آپ سمجھ لیں کہ 1992 سے ایک یہ بہت ہی غلط ٹرینڈ جو ہے وہ ہندوستان میں پایا گیا ہے. وہ یہ ہے کہ اب جب دنیا میں ایسے ممالک, فرانس ہو, اٹلی ہو, اسپین ہو, ایسے ممالک جو کہ ایک زمانے میں اسرائیل کی جو ہے وہ سپورٹ کرتے تھے, وہاں پہ ایک بہت بڑے لیول پہ کم سے کم عوام میں جو ہے وہ ان کو جو ہے وہ سچ نظر آ گیا, وہ اینٹی اسرائیل جو ہے ان کی فیلنگز آ گئی ہیں. لیکن ہندوستان میں چونکہ اب دیکھیں بڑے بڑے دکھ کا ساتھ یہ کہنا پڑتا ہے کہ بہت بڑا طبقہ جو عوام کا ہے, جو رائٹ ونگ جو فرقہ بنانا جو جن کے خیالات ہیں, وہ عوام اور ان کو ریپرزینٹ کرنے والی جو پارٹی ہے یعنی بھارتیہ جنتا پارٹی ہے, یہ اسرائیل کو جو ہے وہ ایک آپ اس طرح سے کہنے کہ اپنا آئیڈل کی طرح سے دیکھتی ہے کہ یہ جو ہے دے لک اپ ٹو اسرائیل, اور یہ بہت ہی بری بات ہے. ان کو یہ سمجھ میں نہیں آ رہا ہے کہ اگر وہ اگر صرف اسٹریٹجک لیول میں اگر ہیومینٹیرین لیول کی بات ہٹا بھی دوں تو اگر صرف اسٹریٹجی کی بھی بات کروں تو وہ ہارے ہوئے گھوڑے پہ پیسہ لگا رہے ہیں. یعنی دنیا میں وہ ممالک جو کہ 50 سالوں سے اسرائیل کی حمایت کرتے آ رہے تھے, وہ ممالک اب جو ہیں وہ اسرائیل پر سے پیسہ ہٹا رہے ہیں. وہ اسرائیل کو جو ہے وہ بی ڈی ایس کیمپین میں آپ دیکھیں کہ یورپ کے بڑے بڑے ممالک جو انہوں نے بہت کمپنیز پہ بین لگایا ہے اسرائیلی کمپنی پہ. وہیں دوسری طرف جو ہے وہ بڑے دکھ کے ساتھ یہ کہنا پڑتا ہے کہ ہندوستان جو ہے وہ اپنے ریلیشن شپ کو ٹیکٹیکل سے اسٹریٹجک لیول کے اوپر لے جا رہا ہے. اس سے جو خطے میں جو ہندوستان کی اپنی شاخ ہے اس پہ بٹا لگے گا, اور دوسرا یہ کہ ایک ہیومینٹیرین لیول پہ پوری دنیا میں جو ایک امیج تھی ہندوستان کی وہ ختم ہو رہی, کیونکہ لوگ ابھی سمجھ رہے ہیں کہ جو ملک اسرائیل جیسے انتہا پسند کا دوست ہو تو اس کی اپنی بھی عزت جو ہے وہ کیا رہ جاتی ہے پوری دنیا میں. تو یہ بہت ہی دکھ کی بات ہے, پر افسوس یہ ہے کہ آنے والے دنوں میں جو اور بڑھے گی, کیونکہ ہماری بھارتی جنتا پارٹی جو ہندو انتہا پسند پارٹی جو ہمارے یہاں ستا میں ہے, اس کی پوری پالیسی, اس کی پوری جو ہسٹری ہے وہ اسرائیل کے کو لائک کرنے پر, اس کو آئیڈیل مان کے چلنے پر ہے, اور اس طرح کے ایکسپیریمنٹس وہ مائنورٹیز کے ساتھ یہاں ہندوستان میں بھی کر رہے ہیں. یعنی وہ اسرائیل سے سیکھ رہے ہیں کہ وہ کس طرح سے وہاں پہ کچل رہا ہے مائنورٹیز کو, اور شاید اور انہیں ٹیکٹکس کو شاید وہ یہاں بھی جو ہے استعمال کر رہے ہیں, اور آگے آنے آئندہ دنوں میں اور بڑھنے والی ہے. تو مجھے یہ لگتا ہے کہ ہیومینٹیرین لیول پہ تو چھوڑ دیں, کیونکہ اب اس طرح کی حکومت یہاں پہ ہندوستان فی الحال ہے, ایسی پارٹی ہے جس سے کہ یہ توقع نہیں رکھی جا سکتی کہ ہیومینٹیرین لیول پہ کچھ کام کریں. یہ اگر اسٹریٹجک لیول کی بات کریں جو لوگ نیشنل سیکورٹی کہتے ہیں, تو اس میں بھی مجھے نہیں لگتا کہ اس سے کوئی فائدہ ہونے والا, اس سے بلکہ آنے والے دنوں میں اور بھی نقصان ہی ہوگا.
ناظرین, غزہ کے المیہ پر ہندوستان کی معنی خیز خاموشی پر تبصر کر رہے تھے سورب کمار شاہی صاحب. اور اب ایک اور موضوع, یوکرین کی فضائی حدود میں ملیشیا کا مسافر بردار طیارہ گرائے جانے کا واقعہ مسلسل ایک معمہ بنا ہوا ہے. یوکرین کی حکومت مخالفین پر اس کا الزام لگا رہی ہے, اور مخالفین کا کہنا ہے کہ ان کے پاس ایسا کوئی ہتھیار موجود نہیں ہے کہ جس سے اتنی بلندی پر پرواز کرتے ہوئے کسی طیارے کو گرایا جا سکے. دوسری جانب اس معاملے کو لے کر روس اور امریکہ کے درمیان میں بھی جو ہے وہ ایک دوسرے پر حملے کیے جا رہے ہیں. آئیے ملاحظہ کیجیے اس سلسلے میں ہمارا یہ تبصرہ.
یوکرین کی فضا میں ملائیشین ایئر لائن کے مسافر بردار طیارے کو مار گرائے جانے پر عالمی اداروں اور شخصیات نے سخت رد عمل کا اظہار کیا ہے. اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے ایک بیان میں اس واقعے پر گہرے افسوس کا اظہار کرتے ہوئے اس سلسلے میں مکمل اور شفاف تحقیقات کیے جانے کی ضرورت پر زور دیا ہے. اسلامی جمہوریہ ایران کے صدر ڈاکٹر حسن روحانی نے بھی ملائیشیا کے وزیر اعظم نجیب رزاق کے نام اپنے ایک پیغام میں مسافر بردار طیارے کے سانحے اور اس سانحے میں تمام مسافروں کے مارے جانے پر ملائیشیا کی حکومت اور قوم کو تعزیت پیش کی ہے. ملائیشین ایئر لائن کا بوئنگ 777 قسم کا مسافر بردار طیارہ یوکرین کے صوبے دونیس کے علاقے شاخ تیوریس میں گر کر تباہ ہو گیا تھا. اس مسافر بردار طیارے پر عملے کے 8 افراد کے علاوہ 295 مسافر سوار تھے. اس واقعے کے بعد یوکرین کی حکومت اور مخالفین نے اس حادثے کا ذمہ دار ایک دوسرے کو قرار دینا شروع کیا. یوکرین کی حکومت مخالفین نے ایک بیان میں دعویٰ کیا ہے کہ ملائیشیا کے مسافر بردار طیارے کو یوکرین کے ایک جنگی طیارے نے مار گرایا ہے, جبکہ یوکرین کے وزیر مملکت برائے داخلہ امور اینتھون گراشنکوف نے فیس بک پر لکھا ہے کہ ملائیشیا کا یہ مسافر بردار طیارہ حکومت مخالفین کے میزائل حملے میں تباہ ہوا ہے. ملائیشیا کے وزیر اعظم نجیب رزاق نے کہا ہے کہ مسافر بردار طیارہ گرائے جانے کے سانحے سے ان کے ملک کی حکومت اور قوم کو سخت دھچکا لگا ہے. انہوں نے کہا کہ اگر یہ بات ثابت ہو جائے کہ یہ طیارہ مار گرایا گیا ہے تو ملائیشیا چاہے گا کہ ذمہ دار افراد کو قانون کے سپرد کیا جائے. ملائیشیا کے اس مسافر بردار طیارے کو یہ حادثہ ایسے حالات میں پیش آیا ہے کہ تقریباً 5 قبل ملائیشین ایئر لائن کا ایک اور مسافر بردار طیارہ جس میں 239 مسافر سوار تھے کوالالمپور کے بین الاقوامی ایئرپورٹ سے پرواز بھرنے کے 1 کے بعد ریڈار سے لاپتہ ہو گیا تھا, اور تاحال اس کا کوئی سراغ نہیں مل سکا ہے.
جی ناظرین, ملیشین طیارے کے حادثے سے متعلق آپ نے تفصیلی تبصرہ ملاحظہ فرمایا, اور اب ہمارے پروگرام کا آخری موضوع غزہ کی صورتحال, اور اس پر ہم نے گفتگو کے لیے اپنے اسٹوڈیو میں دعوت دی ہے گل جمس حسین صاحب کو. بہت شکریہ آپ کا تشریف لایا.
جی آپ کا بھی شکریہ.
میں پوچھنا چاہوں گا کہ ان حالات میں کہ جب غزہ کے بے گناہ عوام مسلسل اسرائیلی بمباری کا نشانہ بن رہے ہیں, اور عالمی ادارے یا کانفرنسیں منعقد کر رہے ہیں یا بیانات جاری کر رہے ہیں، اور اس سے ہٹ کر جو ہے ان کی طرف سے کوئی مؤثر قدم ابھی تک نہیں اٹھایا گیا ہے۔ اسلامی ممالک کی اور اسرائیل کے اڑوس پڑوس میں واقع ان عرب ملکوں کی کیا ذمہ داری بنتی ہے کہ جو برسہ برس سے ان مسائل کا اپنی آنکھوں کے سامنے مشاہدہ کر رہے ہیں؟
جی، میں اس کی طرف آتا ہوں۔ جی، اس سے پہلے جو آپ نے ابھی رپورٹ دکھائی ہے نا، ملائیشیا ایئر لائن کا جو طیارہ یوکرین میں گرا ہے،
جی جی،
اس کا لنک بنتا ہے اصل میں میرے حساب سے اسرائیل کے حملے کے ساتھ، تو اس پر بات کرنی میرے خیال میں بڑی ضروری ہے۔ آپ کو پتا ہے کہ جو یہ جو طیارہ تھا ملائیشیا کا جو طیارہ گرا ہے، جی، یہ بوئنگ کا طیارہ ہے، اور بوئنگ وہ کمپنی ہے، امریکہ کی وہ کمپنی ہے جو سب سے بڑی، دنیا کی سب سے بڑی ویپن مینوفیکچررز ہے، اور بوئنگ ہی وہ سارے جو ہے، بہت سارے، سارے کے سارے تو نہیں، بہت سارے جو ہیں جو اسلحہ ہے اسرائیل کو وہ دیتی ہے، اور وہی اسلحہ جو ہے غزہ میں استعمال ہوتا ہے۔ اچھا، اس کے علاوہ ایک اور آپ کو بات بتاؤں، آپ دیکھیں کہ اسرائیل نے یہ جو جارحیت شروع کی ہے، اس وقت شروع کی تھی جب دنیا کی توجہ فٹ بال ورلڈ کپ کی طرف مبذول تھی۔
جی،
جیسے ہی فٹ بال ورلڈ کپ ختم ہوا تو دنیا کی توجہ دوبارہ اسرائیلی مظالم کی طرف آئی۔ اس طرح پہلے اس نے اس آڑ میں فائدہ اٹھاتے ہوئے کہ جب دنیا کی توجہ اس طرف تھی تو حملہ کیا، جب دیکھا کہ یہ حملہ جو ہے ورلڈ کپ ختم ہو گیا ہے یا چلا گیا ہے تو لوگوں کی جو ساری دنیا کی توجہ پھر اسرائیل کے مظالم کی طرف آ گئی ہے، اس وقت بوئنگ کا یہ طیارہ گرا ہے۔ یہ دیکھیں، میں یہ دلچسپ آپ کو بات بتاؤں، خوفناک دلچسپ تو نہیں ہے یہ کہ پہلا جو بوئنگ کا طیارہ گرا ہے ملائیشیا کا، اس کے پیچھے ایک بڑی داستان ہے، اس پر بات کرنے کے لیے ہمارے پاس وقت نہیں ہے، لیکن میں اس پر ضرور بات کروں گا کیونکہ اس کا لنک بنتا ہے۔ بوئنگ کا یہ طیارہ زمین سے نہیں گرایا جا سکتا، 10,000 میٹر کی بلندی پر کسی بھی علیحدگی پسند یا عام جو لوگ ہیں، افرادی قوت ہے، ان کے پاس یہ صلاحیت نہیں ہے، ہتھیار نہیں ہے کہ وہ طیارے کو گرا سکیں، اور روس کے پاس ہے، لیکن روس اتنا احمق نہیں ہے کہ وہ لوگوں کے ہاتھوں میں جو ہے وہ صلاحیت دے دے، تو یہ ناممکن ہے کہ زمین سے وہ طیارہ گرایا جا سکے۔ اس طیارے کو گرانے کے لیے یہ جو طیارے ہیں نا بوئنگ کے، یہ 2000 کے بعد کے ہیں، جدید ترین ٹیکنالوجی سے مسلح ہے، اور 2000 کے بعد کے جو 9/11 کے، جو سپٹمبر 11 کے جو واقعات ٹیررسٹ کے ہوئے تھے امریکہ میں، اس کے بعد ہر طیارے میں امریکہ نے یہ صلاحیت رکھی ہے کہ وہ دنیا میں کہیں بھی ہو اس کو کنٹرول کیا جا سکتا ہے۔ کیوں؟ اس کو مثلا دہشت گرد قبضے میں لے لیں، جاؤ اس کو ڈائیورٹ کرنے کی صلاحیت امریکہ کی اپنی کمپنیوں کے پاس ہے، خود بوئنگ کے پاس ہے، ان کو گرانے کی صلاحیت بھی ان کے پاس ہے۔ تو مجھے تو یہ لگتا ہے کہ کوئی اس طرح کا کوئی لنک بنتا ہے کہ جب دنیا کی توجہ اسرائیلی مظالم کی طرف آ رہی تھی تو یہ طیارہ گرا دیا، کیونکہ اس سے ایک تیر سے کئی شکار ہو سکتے تھے۔ ایک، اسرائیلی مظالم سے توجہ ہٹا دی گئی، ایک حد تک لائی گئی اس طیارے کی طرف۔ دوسری، جو روس جو فلسطین کی طرف جس کی مثلا سپورٹ بڑھ رہی تھی، اس کو انہوں نے زیادہ کیا، ان کو ہراساں کیا، اس کو پیچھے ہٹانے پر مجبور کر دیا۔ تیسرا، جو روس کی جو مدد سے جو یوکرین میں جو ہو رہا تھا، یا جو یوکرین کی حکومت کے جو مظالم تھے، اس پر سے توجہ ہٹائی گئی۔ تو مجھے یہ لگتا ہے یہ صاف لنک بنتا ہے اس کی طرف۔ اب آتے ہیں آپ کے سوال کی طرف،
لیکن اگر اجازت دیں، میں میرا سوال آپ سے برقرار رہے گا۔
جی جی،
قمر عباس چیمہ صاحب سے ہمارا رابطہ ہوا ہے۔ قمر عباس چیمہ صاحب، السلام علیکم۔ قمر عباس چیمہ صاحب، میرا سوال یہ ہے کہ اس وقت جب غزہ کے بے گناہ عوام، مسلمان، بچے، عورتیں، خواتین بری طریقے سے جو ہے وہ صہیونی حکومت کے مظالم کا شکار ہیں، بمباری کا نشانہ بن رہے ہیں دن رات بغیر کسی وقفے کے، عالم اسلام کی ذمہ داری کیا ہے، اور خاص طور پر ان ملکوں کی جو اسرائیل اور فلسطین کے اڑوس پڑوس میں واقع ہیں؟
بڑا اچھا سوال کیا آپ نے۔ میں سب سے پہلے تو ذکر کروں گا سعودی عربیہ کا۔ کچھ ہی دیر پہلے جب یونائٹڈ نیشنز سیکیورٹی کونسل کے نان پرماننٹ ممبرز جو تھے ان کی الیکشنز ہو رہے تھے، تو سعودی عرب کو وہ سیٹ ملی، لیکن سعودی عرب نے وہ سیٹ چھوڑ دی، اور جو وجہ انہوں نے بتائی، انہوں نے کہا کیونکہ یونائٹڈ نیشنز فلسطین کا مسئلہ حل نہیں کر سکی تو اس لیے ہم چھوڑ رہے ہیں۔ اب آپ دیکھیے کہ جب سے فلسطین کا مسئلہ، یہ غزہ میں بومبنگز ہو رہی ہیں، کلنگز ہو رہی ہیں، 350 لوگ شہید ہو چکے ہیں، اور ابھی تک سعودی عرب سے آواز تک نہیں آئی۔ इसी तरह बाकी जितने ममालिक हैं, अगर हम उनमें देखें, अरब लीग को देखें, ऑर्गेनाइजेशन ऑफ इस्लामिक कोऑपरेशन को देखें, सब की सब इस वक्त चुप का सांस लेके बैठे हुए हैं और वेट कर रहे हैं ये किलिंग जारी रहे, इंटरनेशनल ह्यूमन राइट्स की वायोलेशंस हो रही हैं। और इस्लामी ममालिक जो हैं इस वक्त सबसे ज़्यादा घिनौना और जो बुरा किरदार है वो उन्हीं के हैं, उन्होंने किसी किस्म का कोई प्रेशर नहीं डाला। मुझे याद है जब बिशारत अल असद गवर्नमेंट की बात हो रही थी तो अरब लीग एंड ओआईसी और अरब लीग ने यूनाइटेड नेशंस को कहा था कि वो वहाँ पे ऑपरेशन करें, भाई आपका वहाँ पे शाम में तो आप ऑपरेशन करवाने जा रहे हैं और आप खुद को कुछ कर नहीं सकते, यहाँ पे आपके मुंह से आवाज तक नहीं निकल रही कि मासूम बच्चे मर रहे हैं। यूनाइटेड नेशंस की रिपोर्ट है कि 70% चिल्ड्रन मर रहे हैं और खवातीन हैं और बच्चे हैं और जो पॉपुलेशन है वो बड़ी थिक है, लोग बड़े कंजेस्टेड करीब करीब रह रहे हैं। तो इस सारी सिचुएशन में अगर हम देखें तो आलम इस्लाम जो है वो चुप है और वेस्ट बोल रहा है। वेस्ट की जो फॉर एग्जांपल आप लंदन में देख लें, आप अमेरिका में देख लें, आप इंडिया में देख लें, आप कोपनहेगन में देख लें, आप फ्रांस में देख लें, जर्मनी में देख लें, पूरी दुनिया के जो अवाम हैं वो बोल रहा है और उनकी हुकूमतें चुप हैं। इसी तरह मुसलमानों की अगर हम देखें तो मुसलमान गवर्नमेंट्स भी चुप हैं और ऑलमोस्ट तकरीबन हमारे जो मुसलमानों की अवाम सोशल मीडिया की हद तक की जिसके ऊपर शोर डाल रहे हैं और सोशल मीडिया की हद तक की फेसबुक और ट्विटर के ऊपर आके अपने जज्बात का इजहार कर रहे हैं और किसी किस्म का कोई ऐसा एक्ट नहीं किया गया जिससे इसराइल को धचका पहुंचे। और अगर हम देखें कि इसराइल जो है और अगर हम इंटरनेशनल मीडिया को देखें, इंटरनेशनल मीडिया जो है वो हाईजैक हो गया, मोनोपोलाइज हुआ है, वो फलस्तीनियों का पर्सपेक्टिव ही बयान नहीं होने दे जा रहा, वहां पर बताया ही नहीं जा रहा वजह क्या है, वजूहात क्या। इवन के सीएनएन ने तो अपने एक रिपोर्टर को वापस बुला लिया और उसको कहा कि भाई तुम जो है इस हद तक इतनी इस तरह की रिपोर्टिंग क्यों कर रहे हो जो कि इसराइली हुकूमत और इसराइली गवर्नमेंट की जो बर्बरियत है उसको शो कर रही है। सो इसमें हम देखे जाएं तो हम जहां पे हमारा तो कसूर है ही है, हमारी गवर्नमेंट्स का, हमारे मुसलमानों का कसूर तो है, 57 ममालिक हैं हम मुसलमानों के और 57 में एक भी नहीं बोला सिवाय एक दो चार के, ईरान ने बात की है, कहीं और ने बात की है। ये राइट वक्त है उम्मत को बेदारी, ये वक्त है उम्मत की बेदारी का वक्त है और हमें मुसलमानों को इकट्ठा होना चाहिए और इस बर्बरियत के ऊपर, इस शोर के ऊपर, इस कत्ल गारत के ऊपर बोलना चाहिए और हमें मिलकर साथ जुड़ के इसराइल की बर्बरियत और उसके
जी कमर अब्बास सीमा साहब, जी कमर अब्बास साहब शुक्रिया आपका, आप रहिएगा मौजूद लाइन पर। गुल जमा साहब आपसे पूछना चाहूँगा मैं कि इन्हीं की गुफ्तगु के तनाजुर में कि इस्लामी ममालिक अरब ममालिक खामोश बैठे हुए हैं, ये वो ममालिक हैं कि जिनके बारे में जैसा कि इशारा किया गया कि जब शाम का मसला सामने आया था तो उन्होंने आलमी इदारों से, यूरोपीय ममालिक से, अमेरिका से और नेटो से शाम पर बमबारी करने की और हमला करने की जो है वो अपीलें और दरख्वास्तें कर रहे थे, यहाँ बिल्कुल खामोश बैठे हैं, क्या वजह है?
देखिए जो मुस्लिम उम्मा जिसको हम कहते हैं ना वो तो ये एक डेड हॉर्स बनती जा रही है, उसमें तो कोई जान मुझे किसी कहीं कहीं भी नज़र ही नहीं आती। कोई इंडिविजुअल ममालिक हैं मसलन जैसे ईरान है और कुछ और ममालिक हैं जिनकी कोई आवाज़ है या जो कुछ आवाज़ बनाते हैं। ये एक बात जो चीमा साहब ने कही ये बहुत दिलचस्प है, बहुत अहम है। देखें सर्द मेहरी जो मुस्लिम ममालिक में है ना, सो कॉल्ड मुस्लिम ममालिक हैं, उनमें सर्द मेहरी बढ़ रही है और मगरब में बेदारी आ रही है फ़लस्तीनियों के हकूक़ के बारे में, सारी मगरबी दुनिया में बेशमूल अमरीका में जगह जगह जो इंसानी हकूक़ की तंजीमें हैं, जो वाकई इंसानी हकूक़ की तंजीमें हैं, फंडेड नहीं हैं, वो इसके ख़िलाफ़ आवाज़ उठा रही हैं, इसराइली मुजालम के ख़िलाफ़ आवाज़ उठा रही हैं। और ख़ुद मीडिया मीडिया में जो बायस्ड कवरेज है, बिल्कुल ये इन्होंने सही कहा, उसकी भी मसलन इस हद तक बात पहुंच चुकी है कि NBC और CNN दोनों ने अपने रिपोर्टर को बुलाया क्योंकि रिपोर्टर्स की जो कवरेज थी वो कहते थे ये हमारे मेयार पर पूरी नहीं उतरती। अब एक रिपोर्टर को अगर आप ज़मीन पर भेजते हैं तो वो जो हालात देखता है वो उससे कितनी कता नजरी कर सकता है रिपोर्टिंग में, तो उनके लिए बहुत मुश्किल था, उनको बुलाया गया, वापस बुलाया गया। ये खुशाइन बात है, मुझे लगता है कि मुस्लिम दुनिया में तो वो जान मुझे कहीं भी किसी मुल्क में भी नज़र नहीं आती कि इसराइल के मजालिम को रोक सके। इसराइल के मजालिम को रोकने के लिए वही होगा जो मगरब में बेदारी शुरू हुई है और उसका तरीका यही है कि इसराइल का, इसराइल के दानश्वरों का, इसराइल के साइंसदानों का, इसराइल की जो टोटल एक बाइकाट किया जाए, सोशल, कल्चरल, एकेडमिक, इस बाइकाट से जो है वो प्रेशर बढ़ेगा, वो किसी हद तक मजालम ख़त्म होंगे। और दूसरी बात जो हमारे दोस्त ने हिंदुस्तान से की थी वो ये भी बहुत अहम है और बहुत ही है कि इसराइल ये इन दुनिया को मगरबी ममालक को अब ये पता चल रहा है कि इसराइल उस रास्ते पर चल पड़ा है, चल हमेशा था लेकिन अब उसने ना
नुमाया
उसको
के
हाँ
सामने
जी
आया।
नुमायाओं के सामने आया और रफ्तार उसने तेज कर दी है जो बर्बादी की तरफ जाता है, उसकी अपनी बर्बादी की तरफ। और वो जो लोग हैं वो इसराइल का साथ छोड़ रहे हैं और हमारे जो सो कॉल्ड इस्लामी ममालिक हैं वो इसराइल के साथ जुड़ रहे हैं। तो ये तो एक डूबती हुई कश्ती है। और उस ये जो इसराइल के मजालम गजा में हैं, ये जो चीमा साहब ने कहा कि 70% बच्चों को टारगेट किया
जी
जाता है, ये सोची समझी मनसूबाबंदी के तहत किया जाता है। इन्होंने एक कहा था कि अगर हम उनको जो जो रेजिस्टेंस फाइटर्स हैं मसलन उनको काउंटर नहीं कर सकते तो उनकी फैमिलीज को अटैक किया जाए, इनके बच्चों को मारा जाए, इनकी औरतों को मारा जाए, इनको डराने के लिए। ये एक पॉलिसी जो हमें जो ये कहते हैं ना शॉक एंड ऑक टाइप की पॉलिसी है कि इनको इतना डरा दिया
डरा
जाए कि ये हम कोई कोई जरूरत ना करें आज़ादी की जंग लड़ने के लिए। ये तो उस पॉलिसी का हिस्सा है लेकिन उनको ये नहीं पता कि इस पॉलिसी की कामयाबी जो है वो क्या फौजी नुक्ता नजर से तो एक है, स्ट्रेटेजिक नुक्ता नजर से तो है, लेकिन इसका एक रिएक्शन हो रहा है पूरी दुनिया में। उसका रिएक्शन ये हो रहा है कि वो ममालिक जो इसराइल के हमेशा साथ होते थे वो साथ छोड़ रहे हैं और वो
सर
उसकी डूबती हुई ना कश्ती से छलांगे लगा रहे हैं।
जी, मैं कमर अब्बास चीमा साहब से सवाल करूंगा। कमर अब्बास चीमा साहब, मेरी आवाज़ सुन रहे हैं आप?
जी बोल रहे हो, सुन रहे हो
हाँ
ना।
जी, मैं पूछना चाहूँगा कि बहरहाल इस वक्त जो फ़लस्तीन के मज़लूम और निहत्ते अवाम इसराइली बर्बरियत का निशाना बन रहे हैं और सारी दुनिया में जैसा कि आपने बताया मुजाहरे हो रहे हैं और अवामी सतह पर जो है वो मुजाहरे किए जा रहे हैं और फ़लस्तीनियों की आवाज़ हत्ता अमरीका और फ्रांस और यूरोप में भी जो है वो सुनी गई है, बाज़ जगह इन आवाज़ों को दबाने की भी कोशिश की गई। ये बताइए कि इस बेदारी की जो लहर यूरोप और अमेरिका में देखने में आ रही है इस हवाले से, फ़लस्तीन के हवाले से, तो इस्लामी ममालिक इस मौके से फ़ायदा उठाते हुए क्या मैदान में नहीं आ सकते? हत्ता बयान की हद तक ही वो क्या अपीलें नहीं कर सकते? क्यों उन्होंने सुकूत जो है वो अपने लबों पर तारी कर रखा है?
बिल्कुल सही कह रहे हैं आप। अब देखिए मजे की बात यह है कि बजाय इसके कि आप गजा का केस लड़ें, बजाय इसके कि आप मुसलमानों का केस लड़ें, हम अगर इजिप्ट की तरफ देखें, उस करवाने जा रहा था जो जंगबंदी का मुआवजा करवाने जा रहा था इसराइल और गजा के दरमियान, वो बेसिकली इसराइल के केस पेश कर रहा था एज एन इसराइल एजेंट के ऊपर बात कर रहा था। तो इसमें हम देखें तो इस वक्त जब तक आप एक ऑर्डर चल रहा है ये ऑर्डर चेंज नहीं होएगा। फॉर एग्जाम्पल अगर आपने जमहूरियत आई थी इजिप्ट में तो उसको चेंज करके डिक्टेटरशिप ले आए हैं, जब तक वो वापस जमहूरियत नहीं आएगी तब तक ये मुमकिन नहीं है कि अवाम की आवाज ऊपर आ सके और हम मुसलमान आपस में मिल सके। जो इस वक्त अरब वर्ल्ड में जो ऑर्डर चल रहे हैं, जो मुनाफिस हैं, जो इस वक्त किंगशिप हैं, जब तक अवाम की आवाज सामने नहीं आएगी ये कैसे मुमकिन है कि मुसलमान इकट्ठे हो चुके हैं। ये कुछ घर हैं, चंद फैमिलीज हैं जो अपने पर्सनल इंटरेस्ट के लिए, अपने पर्सनल इंटरेस्ट के लिए पूरी मुस्लिम उम्मा के इंटरेस्ट को दांव पे लगाया हुआ है। भाई ये अवाम को उठना चाहिए कि वो अपने रजीम्स के अगेंस्ट उठें, अपनी गवर्नेंस के अगेंस्ट उठें। जब वो चेंज होएगी, ये जिसे हम अरब स्प्रिंग कहते हैं जो किसी हद तक नाकाम ही हो चुकी है अब तक, ना उसका कोई फायदा भी नहीं हुआ, तो हम अगर इसको देखें तो इस सारी सिचुएशन में लोगों को चाहिए कि वो इन ये जो पर्सनल फैमिलीज हैं, ये जो
नाजिन कमर अब्बास चीमा साहब से ज़ाहिर हमारा रब्ता मुनक़ता हो चुका है। मैं जनाब आपसे सवाल करूंगा
जी।
कि इस वक्त जो सूरत हाल है वो नहायत अफसोसनाक है बहरहाल, और जिस ज़माने का इसराइल ने इंतखाब किया इसराइल पर गज़ा पर जारहियत के लिए इसराइल ने,
जी
वो ये ज़माना है कि जब खुद हमास और वहाँ की अथॉरिटी जो फ़लस्तीन की उनके दरमियान एक माहदा होता है,
जी,
कौमी वहदत पर मबनी हुकूमत तश्कील पाती है और इत्तेहाद की बात की जाती है और इख्तलाफात ख़त्म करने की बात होती है जो फ़लस्तीनी ग्रुपों के अंदर थे, आया ये हमला जो है उस डर खौफ का नतीजा है कि कहीं ऐसा ना हो कि फ़लस्तीनी जो हैं वो मुत्तहिद होकर मुश्तरक तौर पर जो है वो आवाज़ बुलंद करें और इसराइल के मफादात के लिए जो है ख़तरा बने?
एक वजह तो इसकी यही है बिल्कुल कि ये जो मुत्तहिदा हुकूमत बनी थी और जिस पर एग्रीमेंट हुआ था। देखिए इसराइल को जब भी अमेरिका प्रेशर में लाता था या प्रेशर डालता था कि आप मुज़ाकरात करें फ़लस्तीनियों के साथ, तो उनका दलील ये होती थी कि किन के साथ मुज़ाकरात करें, वो हमेशा ये दलील होती थी कि इनका तो कोई नुमाइंदा ही नहीं है तो किस
सही
किस नुमाइंदे के साथ बात करें। ये जो बात हुई थी कि हमास और अल फतह की दोनों की जो इतिहाद हुआ, यूनिटी गवर्नमेंट बनी, तो इससे एक आवाज़ सामने आ गई। चले ठीक है, जैसे भी है, फुली रिप्रेजेंटेटिव अगर नहीं भी है तो, लेकिन ये आवाज़ है जो फ़िलिस्तीनियों के बिहाफ पर बात कर सकती थी। तो ये खौफ, इस खौफ का नतीजा है, इसका एक एस्पेक्ट ये है कि यही वो वजह है बुनियादी जो अब इसराइल ने हमला किया है या जारियत दिखाई है या कर रहा है, तो यही है कि इस आवाज़ को इनको इतना मसलन उलझा दिया जाए या कमज़ोर कर दिया जाए कि ये इससे हट जाए। और अलफतह को भी, महमूद अब्बास की जो है उसको भी ये मैसेज दिया जाए कि अगर तुम ये करोगे तो ये अंजाम है, और उनको डराया जाए और इससे जो है अलहदा किया जाए। लेकिन दूसरा असर यही है, ये एक सिस्टमेटिक प्रोसिक्यूशन है। मसलन वो जारी रखेंगे खुदा न खास्ता उस वक्त तक जब तक वो कहते हैं कि मसलन ये जो है सारे वो मुतालबात जो इसराइल चाहता है वो कबूल ना कर ले, क्योंकि अदरवाइज दुनिया का जो प्रेशर है वो इसराइल पर बढ़ रहा था कि आप जो 1967 के बॉर्डर्स हैं उनको कबूल करें और फलस्तीनी रियासत को कबूल करें और दो रियासत, ये जो प्रेशर बढ़ रहा था ना, इस प्रेशर से हटाने के लिए उसने ये अमल शुरू किया है, और ये उसी सिस्टम का मुझे लगता है हिस्सा है।
अच्छा ये बताइए कि इससे पहले भी इसराइल गज़ा पर जारियत का इरतकाब कर चुका था, 8 रोज़ा जंग जो है लड़ी गई, जंग अलबत्ता जंग कहा इसको
जी,
कहना जो है वो अजीब सी बात होगी, क्योंकि ये गैर मुसावी जंग है और जारियत है, नंगी जारियत है
जी,
कि
जी,
जिसमें एक तरफ जो है वो निहत्ते और बेगुनाह मजलूम अवाम है और दूसरी तरफ इसराइल की कील कांटे से लेस फौज है कि जिसको अमरीका, यूरोप और नेटो की भरपूर हिमायत और मदद भी हासिल है, माली, सियासी, फौजी, तशीराती हत्ता। तो इस सूरत हाल से जो है वो फलस्तीनी क़ियादत जो है वो किस तरीके से जो है वो निमटेगी और कैसे निमटा जा सकता है आपके ख्याल में?
फलस्तीनी क़ियादत तो बेबस है, फलस्तीनी क़ियादत को असल जो ताकत की ज़रूरत है वो मुस्लिम उम्मा से है। अगर मुस्लिम उम्मा, जो मैंने वैसे बात की, वैसे ओवरऑल तो कोई उसकी शिनाख्त है ही नहीं, रही नहीं, जो मुस्लिम उम्मा के चंद बासर ममालिक हैं और जिनका असर इसराइल पर भी है, उनकी उन उनको ज़रूरत है अब मसलन जो फलस्तीनियों का साथ देने का। खुद आपको बताऊं, उनके पास जो फलस्तीनियों के पास बड़े लिमिटेड ऑप्शंस हैं, बहुत कम है, बहुत ज़्यादा ही कम है। उनकी आज़ादी की जंग लड़ने के लिए मुसलमानों की ये मजमू मदद चाहिए, पूरी इंसानी तंजीमों की पूरी दुनिया भर में उनकी मदद चाहिए, उनके बगैर ये हासिल नहीं हो सकता, उनके अजायम हासिल नहीं हो सकते। और जो है सबसे इसमें खुशाइन बात जैसे किया कि मगरब में बिदारी शुरू हुई है, मुसलमान ममालिक में सर्द मेरी जो बढ़ रही है, इस ये एक अफसोसनाक पहलू है। लेकिन खुद हमास के पास इतने ऑप्शंस नहीं हैं इसराइल के मजालम का सामने करने के लिए, क्योंकि और जंग, ये आपने बिल्कुल सही कहा, जो जंग है ये तो दो ममालिक के दरमियान होती है, ये तो खुली जारियत है, एक तरफ मासूम नहाते लोग हैं और दूसरी तरफ अमरीकी असला से ये लेस, वो खुद उसका अपना असला बड़ा खतरनाक है इसराइल का, लेकिन अमरीकी असला से लेस वो मजालम है।
बहुत शुक्रिया नाज़रीन, हमारी गुफ्तगू आपने मुलाहिज़ा फरमाई, और इस वक्त निहत्ते और मज़लूम बेगुनाह फ़लस्तीनी अवाम इंतहाई बर्बरियत का शिकार है और उनकी आवाज़ कहीं सुनाई नहीं दे रही है, मासिवाय चंद एक मुल्कों या चंद एक खित्ते के लोगों या रायम्मा की तरफ से। बहरहाल हम जहाँ कहीं भी हैं, जिस मकाम पर भी हैं, फ़लस्तीनियों की मज़लूमियत की सदा बनकर उठें और इस आवाज़ को जहाँ तक हो सके आगे बढ़ाएँ और पहुँचाएँ। अगले प्रोग्राम तक के लिए मुझे इजाज़त दीजिए, खुदा हाफ़िज़। बहुत शुक्रिया
आपका, शुक्रिया।